Ето, би сли се робите.
Пура.
Ово са... परपरको वातावरण दुर्गन्धित बनेको हो। मरेका चौपायाको दुर्गन्धले देवहरियामा गौशाला स्थापना भएको क्षेत्र वरपर नाग थुनेर जानुपर्ने स्थिति रहेको छ। गर्मियामा मरेका चौपाया जथाभावी फालिने गरेकोले सर्वरोगको संक्रमण फैलिने खतरा उच्च रहेको छ। लाखौँ रकम खर्च गरेर निर्माण गरेको गौशालामा गतिरो आहार नपाउँदा मरेका चौपायाहरू जथाभावी फाल्ने गरेकोले देवहरिया क्षेत्रमा दुर्गन्ध फैलिएको हो। यसले मानव स्वास्थ्यमा सर्वरोगको संक्रमण फैलिने खतरा उच्च रहेको चिकित्सकहरूले बताएका छन्। सकभर गाई मर्नै नदिने वातावरण बनाउनुको साटो मरेका चौपाया समेत खाडलमा पुर्न नसकेको भन्दै स्थानीय बासिन्दाहरूले धनगढी उपमहानगरपालिकाको आलोचना समेत गरेका छन्। मरेका चौपाया जथाभावी फालिनाले मानव स्वास्थ्यमा समेत सर्वरोगको संक्रमण फैलिने खतरा रहेको क्षेत्रीय पशु रोग प्रयोगशाला धनगढीका प्रमुख देवराज भट्टले बताउनुभयो। मानव स्वास्थ्यमा लाग्ने 70% सर्वा रोगहरू पशुहरूबाट नै मानिसमा सर्ने गरेको उहाँले बताउनुभयो।
प्रदेश नम्बर 7 का सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई लम्की बहुमुखी क्याम्पसले आज स्वागत सम्मान गरेको छ। क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बखत बहादुर विष्टको सभाध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश नम्बर 7 का सामाजिक विकास मन्त्री दीर्घ सोडारी रहनु भएको थियो। कार्यक्रममा जिल्ला शिक्षा अधिकारी गणेश बहादुर सिंह, लम्कीचुवा नगरपालिकाका नगर प्रमुख उपप्रमुख टीका थापा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति सभापति सूर्यबहादुर थापा, पूर्व विद्यालय व्यवस्थापन समिति उपाध्यक्ष दिलबहादुर साउद, सोभियु सभापति ललित जैसी लगायतले बोल्नु भएको थियो। कार्यक्रममा बोल्दै मन्त्री सोडारीले शिक्षा क्षेत्रमा व्यापार भइरहेकाले यस्तो हटाउनु पर्ने बताउनु भयो। शिक्षा क्षेत्रमा राजनीति बढी हुने भएकाले यो क्षेत्रलाई राजनीतिबाट टाढा राखिनुपर्नेमा जोड दिनुभयो। प्रदेश र केन्द्रसँग समन्वय गरेर लम्की बहुमुखी क्याम्पसको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। जिल्ला समन्वय समितिका सभापति सूर्यबहादुर थापाले क्याम्पस भएको ठाउँको जग्गा क्याम्पसकै नाममा गर्न आफूले पहल गर्ने बताउनु भयो। मन्त्री सोडारीलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउने, क्याम्पसको तेस्रो तला निर्माण, विद्यार्थी आवास गृह छात्रावास निर्माण, क्याम्पसको जग्गा भोगाधिकारका लागि पहल, वृहत मत्स्य पालन व्यवसायका लागि आर्थिक अनुदान, सुविधा सम्पन्न आधुनिक खेल मैदान निर्माण लगायत क्याम्पसको तर्फबाट 6 बुँदे माग गरिएको छ।
यसपटकको माध्यमिक शिक्षा परीक्षा एसएससी आजदेखि सुरु भएको छ। बिहान 7 बजेबाट सुरु भएको परीक्षा प्रदेश नम्बर 7 शान्तिपूर्ण तबरले सम्पन्न भएको छ। आजदेखि सुरु भएको एसएससी परीक्षामा प्रदेश नम्बर 7 55,303 विद्यार्थीहरू सहभागी भएका छन्। साधारण विद्यालयका 50,221 र प्राविधिक विद्यालयका 996 गरी 51,207 विद्यार्थी नियमिततर्फ एसएससीमा सहभागी भएका हुन्। यस्तै एक्जामटेडतर्फ 4,086 विद्यार्थी सहभागी भएका छन्। 1,049 विद्यालयमा अध्ययनरत विद्यार्थीले यस वर्षको एसएससीमा सहभागिता जनाएका छन्। प्रदेश नम्बर 7 नौ जिल्लामध्ये सबैभन्दा बढी 16,962 विद्यार्थी कैलाली जिल्लाबाट सहभागी भएका थिए। कैलालीमा 53 केन्द्रमा आज परीक्षा सञ्चालन भएको क्षेत्रीय शिक्षा निर्देशनालय राजपुर डोटीका शाखा अधिकृत पूर्णबहादुर शाहले जानकारी दिनुभयो। यस्तै सबैभन्दा कम विद्यार्थी बाजुराबाट सहभागी भएका थिए। 15 केन्द्रमा परीक्षा हुने बाजुरामा नियमिततर्फ साधारण शिक्षा 2,907 र प्राविधिक शिक्षा 48 गरी 2,955 र एक्जामटेडतर्फ 338 गरी 3,293 विद्यार्थी सहभागी भएको उहाँले बताउनुभयो। परीक्षा चैत्र 20 गतेसम्म सञ्चालन हुनेछ। गत वर्ष चैत्र 3 गतेदेखि 14 गतेसम्म चलेको परीक्षामा 5,38,000 परीक्षा दिएका थिए। कक्षा 10 पाठ्यक्रम परिवर्तन भएसँगै प्रयोगात्मक विषय पनि थपिएका छन्। अनिवार्य 6 विषयमध्ये 5 प्रयोगात्मक हुनेछ। ऐच्छिक विषयमा पनि प्रयोगात्मक राखिएको हो। नेपालीमा कुल 100 75 नम्बरको सैद्धान्तिक र 25 नम्बरको प्रयोगात्मक हुनेछ। यस वर्ष 1,956 परीक्षा केन्द्र तोकिएको छ, जुन गत वर्षको भन्दा 33% बढी हो। यसपटकको परीक्षामा सामान्य धार, संस्कृति र प्राविधिक धारका समेत गरी 88 विषयको परीक्षा हुनेछ।
प्रकृतिको लागि पानी भन्ने नाराका साथ आज विश्व पानी दिवस मनाइएको छ। संयुक्त राष्ट्रसङ्घको साधारण सभाले 22 मार्चलाई विश्व पानी दिवसको रूपमा घोषणा गरेपछि यो दिवस विश्वभर मनाउन थालिएको हो। जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पानीको अभावमा मानव शरीरमा लाग्ने रोग लगायत पानीको महत्त्वबारे जनचेतना जगाउन यो दिवस मनाउने गरिन्छ। विश्वमा अहिले पनि 66,30,00,000 मानिस घर नजिक सुरक्षित वा स्वच्छ पानीको स्रोत बिना जीवन चलाउन बाध्य छन्। विश्वमा उत्पादन हुने फोहोर पानीको 80% भन्दा बढी मात्रा मानव बस्तीबाट निस्कने गरेको छ। पछिल्लो तथ्याङ्क अनुसार विश्वमा 1,80,00,000,000 मानिसले प्रयोग गर्ने गरेको खानेपानीको स्रोत संक्रमित छ। यसबाट हैजा, झाडापाखाला, पोलियो सहितका रोगको जोखिम बढेको राष्ट्रसङ्घले जनाएको छ। असुरक्षित पानी र कमजोर सरसफाइका कारण विश्वमा हरेक वर्ष 8,42,000 मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ।
यसैबीच आज हामीले पानीका विषयका ज्ञाता रतन भण्डारीसँग पानीसँग सम्बन्धित विविध विषयलाई केलाउने प्रयास गरेका छौँ। सुनौ उहाँसँगको कुराकानी।
शुक्लाभाटा समाचारमा यहाँलाई स्वागत छ।
हजुर, धन्यवाद, नमस्कार।
रतनजी, आज यो पानी दिवस, नेपाल जल स्रोतमा दोस्रो धनी देश कहलिन्छ, तर पनि नेपालमा पानीको अभाव भइरहेकै हुन्छ।
पहिलो कुरा त अब यो नेपाल जल स्रोतमा धनी दोस्रो धनी देश हो कि होइन भन्नेमा विवाद छ, तर पनि नेपाल, यसको अर्थ यो होइन कि नेपालमा पानी जलस्रोत नै छैन भन्ने होइन। हामी कहाँ अथा एउटा जलभण्डारको रूपमा हिमालय पर्वतमाला रहेको छ र त्यहाँबाट उत्पन्न हुने, उत्पत्ति भएर बग्ने नदी नालाहरू अटुट रूपमा हिउँदमा समेत बग्ने हुँदा नेपालमा अब जलस्रोतको एउटा ठुलो जलस्रोत एउटा ठुलो सम्पदाको रूपमा रहेको अवस्था छ।
आज पानी दिवस मनाइरहँदाखेरि कतिपय अवस्थामा हामीहरू भारतसँग को सन्धि सम्झौताहरूले पानीका विषयमा ठगिएका छौँ, हेपिएका छौँ, चेपिएका छौँ, के भन्नुहुन्छ तपाईँ यस विषयमा?
अब यो पानी दिवस चाहिँ अब खास गरिकन संयुक्त राष्ट्रसङ्घले सन् 1993 मार्च 22 दिनलाई विश्वमा पानी दिवस मनाउने भन्ने जुन साधारण सभाले पारित गर्यो त्यहाँदेखि मनाउँदै आएको अवस्था हो। अब जहाँसम्म अब नेपाल को पानी को सम्बन्धका कुराहरूमा अब निश्चय नै भारतसँगका सन्धि सम्झौताहरू जोडेर आउने नै हुन्छन्, किनभने जति पनि भारतसँग सन्धि सम्झौता भए ठुला जलविद्युत परियोजना बनाउने नाममा नेपालका कोशी, गण्डक, महाकाली नदीहरूमा हाम्रो भन्दा पनि भारतको हातमाथि पार्ने गरी ती सम्झौता सन्धि सम्झौताहरू भएको अवस्थामा अब ती सम्झौताहरूले नेपालको पानीमाथिको अधिकार खोसेको एकदमै प्रष्ट हुन्छ कोशी बाहेकको सन्दर्भलाई हेर्दाखेरि। अब जस्तो कोशीमा चाहिँ अब त्यो प्रावधान राखिएको थियो पहिला 1954 जब कोशी सम्झौता भयो, त्यो सम्झौतामा पनि के कुरा उल्लेख थियो भने कोशी माथिल्लो तटीय क्षेत्रमा बग्ने नदीनालाको पानी उपयोग गर्दाखेरि भारतसँग सहमति लिनुपर्ने प्रावधान थियो। पछि कोशी सम्झौता सन् 1966 त्यो पुनरावलोकन भएपछि त्यो बुदा हटाइएको छ। तर गण्डक र महाकालीको सवालमा कुरा गर्दाखेरि चाहिँ गण्डकको धारा 9 पनि त्यस्तै प्रकृतिको जस्तो कोशीको माथिल्लो तटीय अधिकार खोसिया थियो, गण्डकमा पनि त्यसरी नै माथिल्लो तटीय क्षेत्रमा नेपालले आफू खुसी परियोजना बनाउन नपाउने प्रावधान त्यसमा राखिएको थियो। गण्डक सम्झौता सन् 1964 पुनरावलोकन हुँदा पनि त्यो सम्झौतामा भएको नेपालको माथिल्लो तटीय अधिकारलाई सुनिश्चित गर्नुको सट्टा त्यसलाई 3 महिनाबाट 3 महिनामा झार्ने प्रयास भएको छ। र त्यसै गरी महाकाली सन्धिको कुरा गर्दा त हामीले महाकाली सन्धिको धारा 3 जुन प्रावधान नेपालले स्वीकार गर्यो त्यसमा के कुरा उल्लेख छ भने दुई देशले महाकाली नदीमाथिको पानीमाथि समान अधिकार राख्दछन्, तर प्रयोग भइराखेको पानी कटाएर बाँकीमा अधिकार लाग्ने, बराबर अधिकार लाग्ने कुरा त्यसमा उल्लेख गरिएको छ। यसका साथै त्यो महाकाली सन्धिमा अर्को एउटा विवादास्पद बुझा के पनि छ भने पञ्चेश्वर परियोजना बन्यो भने त्योभन्दा माथिल्लो तटीय क्षेत्रका बासिन्दाले 5% बढी पानी उपयोग गर्न नपाउने गरेको न, त्यसमा स्थानीय जनताको हक दुवै देशको सवालमा खोज्ने काम भएको छ।
त्यही त, अब यसरी खोसिएका हकहरूलाई हामीले स्थापित गर्न के गर्नु पर्ला?
हजुर, अब यो जहाँसम्म हामी पानी जलस्रोतको कुरा गर्छौँ यो हामीले खालि जलविद्युत र सिँचाइको आँखाले मात्रै हेर्नुहुन्न, यसमा चाहिँ अब खानेपानी सरसफाइ लगायतका कुराहरू जोडिएका हुन्छन्। अब जहाँसम्म हामीले नेपालको बुझाइ के छ भने जलस्रोत भनेको खालि जलविद्युत मात्रै हो भन्ने एउटा भ्रम छ, तर जल र विद्युत फरक कुरा हुन् होइन। जलको विकल्प छैन, विद्युत शक्तिको जति पनि विकल्पहरू छन्, तर हामी कहाँ चाहिँ अब एउटा आम धारणा के छ भने जलस्रोत भनेपछि जलविद्युत भन्ने एउटा परम्परागत त्यो मान्यता चल्दै आएको छ, यसलाई पनि हामीले सुधार्नुपर्छ। जहाँसम्म अब पानीको कुरा छ, सिँचाइको कुराहरू छ, खानेपानीको कुराहरू छ, हामीले अहिले हाम्रो वर्तमान संविधानको धारा 35 उपधारा 4 हेर्नुभयो भने सरकारले खानेपानीलाई मौलिक अधिकारको मान्यता दिएको अवस्था छ। हाम्रो संविधानले अहिलेको वर्तमान संविधानले खानेपानीलाई मौलिक अधिकारको रूपमा मान्यता दिएको अवस्थामा अझै पनि देशभरिका अब भनौँ न सबै जिल्ला क्षेत्र गाउँका बासिन्दाले स्वच्छ सफा खानेपानी पाइराखेको अवस्था छैन। होइन, अहिले पनि मान्छेलाई पर्याप्त पानी छैन, पर्याप्त भए पनि त्यो कतिको सफा र कतिको स्वच्छ भन्ने कुराहरू पनि त्यसमा जोडेर आउँछ, त्यो अवस्था पनि नेपालको छैन। र जहाँसम्म सिँचाइका लागि पानीको कुरा हो, अहिले पनि हामी आकाशे पानीमा निर्भर हुनुपर्ने हाम्रा किसान दाजुभाइहरूले त्यो अवस्था छ। तराईतिर पनि अब जति पनि समथर भूभाग हो हाम्रो कृषि उत्पादनको लागि हो कि त्यहाँ सबैतिर सिँचाइ पुग्न सकेको अवस्था छैन। महाकालीकै कुरा गर्दा, महाकालीको नहर कैला कञ्चनपुर मात्र होइन कैलालीसम्म सिँचाइ गर्न सकिन्थ्यो, त्यसलाई खालि कञ्चनपुरमै टुङ्ग्याउने काम चाहिँ त्यो बेला भएको छ। त्यो भएर कोशी गण्डको सवालमा पनि त्यहाँ किसानहरू पानी नपाएर अहिले पनि अब सङ्घर्ष रहेको अवस्था छ। अब हामीले जहाँसम्म यहाँले अब सिँचाइका लागि अर्थात् हामीले पानीमाथि अधिकार स्थानीय जनता अर्थात् नेपालको अधिकार विस्तारित गर्न के गर्नुपर्छ भन्ने जुन यहाँको प्रश्न छ, अब यसमा त भारतसँग भएका सन्धि सम्झौताहरू जुन असमान प्रकृतिका छन् ती सन्धि सम्झौताहरू खारेज गरेर हुन्छ या पुनरावलोकन गरेर हुन्छ, त्यसमा नेपालको हक पुनर्स्थापित गर्नुपर्छ। र जनस्तरमा पनि यसका लागि अब नागरिक समूह हुन्छ या अर्थात् प्रदेश समूह हुन्छ, स्थानीय जनता हुन्छ, सबैतिरबाट आवाज उठ्नु जरुरी छ भन्ने मलाई लाग्छ।
हस्, धन्यवाद, समय उपलब्ध गराइदिनु भयो।
समाचारमा ओ पालो भएको छ श्रोता विचारको। शुद्ध खाने पानी र सिँचाइको व्यवस्था सहज रूपमा गर्न के गर्नु पर्ला भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
तर अब खाने पानी शुद्ध पाउनका लागि मतलब के अब यो त बनाउँदै यिनीहरूले खाने पानी मतलब टङ्की दुई तिनवटा छन् यहाँ ठुल्ठुला, तर त्यसले हुँदैन, त्यसलाई चाहिँ मतलब के अरे फिल्टरवाला अरू ठाउँमा पनि चाहिँ मतलब सबैलाई सहज हुने हिसाबले सबैलाई पुग्ने ठाउँ हिसाबले गरिदिनु पर्छ। ठाउँ ठाउँमा चाहिँ मतलब के अरे बोर गराएर चाहिँ मतलब के अरे शुद्ध पानी खाने पानी बनाउनुपर्छ। र अब सिँचाइको लागि त के व्यवस्था त यो भएकै छ, र अरू ठाउँमा पुर्याउनका लागि तत्काल चाहिने मतलब सिँचाइ मतलब कार्यालयले ठाउँ ठाउँमा चाहिँ मतलब के अरे जो शाखा नहर अनि टसरी नहर यिनीहरूको चाहिने मतलब निर्माण गरेर सबैलाई सहज रूपले पुर्याउनु पर्छ।
गङ्गा दत्त जोशी, अहिलेसम्म त्यो उपलब्ध भइसकेको छैन पानी, अब त्यसको लागि बोर सोर गरेर बोरबाट पानी माथि टङ्कीमा गरेर घर घरमा पुर्याउन सकेपछि स्वच्छ पानी पिउन पाइन्थ्यो, अहिलेसम्म त्यो नलकै मात्रै प्रयोग।
पानीको समस्या त छ, पानी नभएको यो आजकलको यो पानी बाहिरको पानी धेरै फोहोर छ, त्यसले मान्छेलाई बिमारी फैलाएको छ। सिँचाइको पानी त हामीलाई त चाहियो, त त्यसको लागि त आवाज उठाउनु पर्यो, सबैले भन्नु पर्यो।
खाने पानी जो बनिरहेको छ त्यही शुद्ध पानी खानु पर्छ, बनिरहेको छ नि ठाउँ ठाउँमा अहिले शुद्ध त जाने पानी तलबहरू 310 फिटको पानी निक्लिएर खाने पानीको अहिले बनिरहेको छ, त्यसैबाट त्यही पानी खानु पर्यो।
जसरी जनतालाई सुविधा हुने अलिअलि राम्रो पानी पाउने हो त्यसो गरिदिनु पर्यो।
दामोदर अवस्था, नेताहरूले गएर पहिला त्यो मुहान सफा गर्ने, मुहानमा पानी कसरी हुन्छ मूल नसुकुन भन्ने काम गर्नु पर्यो, खालि भाषण गरेर त्यस्तो गरेर केही हुनेवाला छैन।
नरवीर पुन मगर, पानीको सम्बन्धमा अब खाने पानी पनि अब जनतालाई नभई नहुने चिज अति आवश्यक वस्तु हो, त्यो पनि सहज रूपमा उपलब्ध हुनुपर्छ। र सिँचाइको लागि पनि अब जनताहरूलाई अब नेपाल कृषि प्रधान देश भएको कारणले सिँचाइको लागि पनि त्यो जरुरी नै छ। र ती दुई विषयवस्तुमा अब सर्वप्रथम त सरकारले त्यसको व्यवस्थापन गरिदिनु पर्यो, कहाँबाट कसरी स्रोत जुटाइदिनु पर्ने हो, त्यसपछि जनताहरूले पनि त्यो पाइसकेपछि त्यसलाई सही रूपमा उपभोग गर्नको लागि सही सदुपयोग गर्नु पर्यो, त्यसलाई चाहिँ कुनै पनि व्यक्तिले लापरवाही गर्नु भएन भन्ने मेरो विचार हो।
घटना विश्लेषण र विचार, शुक्लफाटा समाचार। तपाईँ अहिले शुक्लफाटा एफएम 99.4 मेगाहर्ज, बारासिङ्गा एफएम 102.2, बझाङको सयपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ।
तपाईहरू पनि आफ्ना नानी बाबुहरूको भविष्य सुनिश्चित गर्न चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। क्वालिटी एजुकेसनका साथै डिजिटल सिस्टमबाट पठन पाठन गराइने सुदूरपश्चिमकै एकमात्र स्कुल सार्क स्कुल, सम्पर्क हिन्दत नगर 4 कञ्चनपुर, फोन नम्बर 98511 62396, 98587 54434।
नवजीवन सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभामा उपस्थित हुने बारेको सूचना। यस संस्थाको 24 वार्षिक साधारण सभा तथा सो सभाले गर्ने नयाँ कार्य समितिको निर्वाचन कार्यक्रम यही चैत्र 10 गते शनिबारका दिन बिहान 8 बजेदेखि ओम प्यालेस धनगढीमा हुने भएकोले उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। शेरधनी महानुभावहरू साधारण सभामा आउँदा अनिवार्य रूपमा संस्थाको शेरधनी परिचय पत्र वा नेपाल सरकारले फोटोसहित प्रमाणित गरी जारी गरेको परिचय पत्र साथमा लिई आउन हुन समेत अनुरोध छ। मतदान कार्य बिहान 8:30 बजे शुरू भई बेलुका 5 बजेसम्म मात्र हुने बेहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। नवजीवन सहकारी संस्था लिमिटेड धनगढी कैलाली, सम्पर्क फोन 091-522-950 र 523-653। आनन्द पोलिक्लिनिकमा विशेषज्ञ डाक्टर आउने बारे सूचना।
डाक्टर बीबी सिंह, एमबीबीएस, एमसी, ईएनटी सर्जन, वरिष्ठ नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ। डाक्टर आउने मिति यही चैत्र 10 गते शनिबार।
डाक्टर आनन्द पाठक, एमबीबीएस, एमएस सर्जन, वरिष्ठ ल्याप्रोस्कोपिक तथा जनरल सर्जन। डाक्टर आउने मिति यही चैत्र 10 गते शनिबार।
डाक्टर रविन्द्र कुमार ठाकुर, एमबीबीएस, एमडी, न्यूरो साइकेट्रिक, वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ। डाक्टर आउने मिति यही चैत्र 11 गते आइतबार।
हाम्रा सुविधाहरू: घाँटीको इन्डोस्कोपिकको सुविधा, नाक कान घाँटीको भिडियो एक्सरेको सुविधा, रङ्गीन भिडियो एक्सरेको सुविधा।
सम्पर्क स्थान: आनन्द पोलिक्लिनिक अर्थात् कञ्चन प्रयोगशाला सेवा, गली नम्बर 3, महेन्द्रगढ, कञ्चनपुर। सम्पर्क नम्बर 0995-22-774।
खुसीको खबर: काठमाडौँ मेडिकल कलेजका वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर एलिज अरियाल, एमबीबीएस, एमडी, केएमसी, छाला तथा यौन रोगका लक्षणहरू, छाला, नङ, कपाल, यौन समस्या तथा सौन्दर्य सम्बन्धी जाँच, उपचार तथा परामर्श। छाला चिलाउने, पोल्ने, रातो डाबर हुने, औषधि र कस्मेटिकले अनुहार रातो भई पोल्ने, समस्याको उपचार: हात खुट्टामा चिरा पर्ने, लुतो, दुबी, सेतो दुबी, काँच लाग्ने, पुरानो भन्दा पुरानो दाँत, खाज, खुजलीको उपचार, गाँठा गुठी आउने, मुसा, कोठी, खिलको लेजर मेसिन द्वारा उपचार, नङको समस्या, नङ गाडिएको, पहिलो हुने, कोहिने, झर्ने, कानको लोतामा ठुलो चिरा परेको भागलाई अपरेसन गरी मिलाइने, गर्भवती महिलाको मोटोपनले पिठ्यु, कम्मर वा अन्य ठाउँमा धर्सा परेको उपचार, पानी, फोका खटिरा, जनै खटिरा, बच्चा तथा बाल बालिकाहरूको देखिने छाला एवं कपाल सम्बन्धी समस्याको उपचार, महिलाको तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने र रातो हुने, यौनाङ्गमा घाउ हुनेको उपचार, शीघ्र स्खलन, धातु रोग, यौन इच्छामा कमी, यौन सन्तुष्टिको उपचार पनि गरिन्छ। प्रत्येक महिना हाम्रो यहाँ नेपाल औषधि व्यवस्था विभागमा दर्ता भएका सम्पूर्ण किसिमका औषधिहरू उपलब्ध गराइन्छ। डाक्टर आउने मिति चैत्र 16 र 17 गते 12 बजेसम्म। जेके मेडिकेयर एन्ड क्लिनिक, अस्पताल रोड, महेन्द्र नगर। सम्पर्क फोन 099-525-256, मोबाइल 98-48-7623-98-48-752-095, 98-48-78-46-19।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी प्रसङ्ग: संस्कृति बचामे, कुरुति हटामे, निर्जल समाज बनामे भन्ने मूल नाराका साथ आज सिसैयामा चराई मिलन कार्यक्रम गरिएको छ। कञ्चनपुर र कैलालीमा मात्र बसोबास गर्ने राणा थरहरूको चैते चराई आज समापन गरिएको छ। नेपाल राणा थारू समाज नगर समितिका अध्यक्ष हरिओम राणाको सभापतित्वमा सुरु गरिएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश नम्बर 7 का भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा रहनु भएको थियो भने विशिष्ट अतिथिमा प्रदेशसभा सदस्य लालबहादुर खड्का, प्रदेशसभा सदस्य श्यामलाल राणा, निवर्तमान सांसद कृपाराम राणा, बेतको नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्द लगायतका प्रतिनिधि रहेका थिए। प्रमुख पाहुनाका रूपमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले राणा थारू र डगौरा थारू छुट्टा छुट्टै रहेको र यो समुदायको विकास गर्न पहल गर्ने बताउनुभयो। राणा थारूहरू चराई पर्वमा रहेको यस पर्वमा अन्दीको मिठो भात मिसाउला, माछाको परिकार, दुध, दही लगायत परिकार बनाउने चलन रहेको छ। चराईको दिन राणा थारू समुदायका महिलाहरू बेलुका कुनै एक सार्वजनिक स्थलमा भेला भई खानाको परिकार एकसाथ राखी खाना साटासाट गर्नुका साथै पूजाआजा गर्ने चलन रहेको छ। साथै यस दिनमा सो समुदायका महिलाहरू होली खेली रमाइलो गरी भलमुन्साको घरमा गएर होली विसर्जन गर्ने चलन समेत रहेको छ। चराईको दिन आफूले पकाएको परिकार गाउँको गुरुवा गौटेहर भर्रालाई प्रसादको रूपमा दिने चलन रहेको छ। त्यसपछि मात्रै आफूले ल्याएको खाना खाने प्रचलन राणा समुदायमा रहेको छ। साथै उक्त कार्यक्रममा विभिन्न नाचगान र होली समेत प्रस्तुत गरिएको थियो।
अछामको रामारोशन गाउँपालिका पाँच सैनी बजारमा यही चैत्र 21 गतेदेखि 27 गतेसम्म पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना गरिने भएको छ। रामारोशन गाउँपालिकाका मुख्य प्रबन्धक रहने गरी पर्यटन प्रवर्धन र स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो। सैना बजारमा आयोजना हुने महोत्सवका लागि प्रारम्भिक चरणका तयारीका कामहरू अघि बढाइएको महोत्सव मूल आयोजक समितिका अध्यक्ष जनक साउदले जानकारी दिनुभयो। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारका गीत सङ्गीत सहितका प्रस्तुति र स्थानीय संस्कृति झल्किने प्रस्तुति समेत राखिनेछन्।
सेनाले बारुद नदिँदा प्रदेश नम्बर 7 उत्तरतिर चिनको तिब्बतसँग जोड्ने दार्चुला तिङ्कर सडक निर्माणमा ढिलाइ भएको छ। सङ्घीय सरकारको प्राथमिकतामा परेको यो सडकमा 4 यता पर्याप्त बजेट विनियोजन भइरहेको भए पनि निर्माणले गति लिन सकेको छैन। दार्चुला तिङ्कर सडक आयोजनाले 4 अघि नै नेपाली सेनालाई विस्फोटक पदार्थ उपलब्ध गराउनका लागि पैसा बुझाएको थियो, तर सेनाले अग्रिम पैसा लिएर पनि विस्फोटक पदार्थ उपलब्ध नगराउँदा सडक निर्माणमा ढिलाइ भएको आयोजनाले जनाएको छ। दार्चुला सदरमुकाम खलङ्गादेखि तिङ्करसम्मको 140 किलोमिटर सडकमध्ये 88 किलोमिटरमा ठेक्कापट्टा भएर निर्माण कार्य भइरहेको छ। 10 अवधिमा दुहु गाउँपालिका 1 विजयपुर भिरसम्म 23 किलोमिटर सडकको ट्र्याक खुलेको छ। त्यसभन्दा उत्तरतिर ट्र्याक खोल्न नसकिएको आयोजनाका प्रमुख रामचन्द्र शाहले बताउनुभयो। पहिलोपटक बारुदखानाले 26 चैत्र 2071 100 केजी विस्फोटक पदार्थ उपलब्ध गराएको थियो। त्यसपछि 26 फागुन 2072 2600 केजी विस्फोटक पदार्थ आपूर्ति गरेको थियो। त्यस यता भने जति आग्रह गर्दा पनि नदिएको आयोजनाले जनाएको छ। यो वर्ष दार्चुला तिङ्कर सडकका लागि 29 करोड 85 लाख विनियोजन भएको छ।
कुटपिटका घटना मिलापत्रबाटै टुङ्ग्याउने परिपाटीको अन्त्य गर्दै जिल्ला अदालत कञ्चनपुरले एक कुटपिट सम्बन्धी मुद्दा टुङ्गो लगाएको छ। कञ्चनपुर जिल्ला अदालत महेन्द्र नगरले भीमदत्त नगरपालिका साथ हल्दुखालमा एक किशोरीमाथि भएको कुटपिटको मुद्दा फैसला गरेको हो। जिल्ला अदालत कञ्चनपुरका सूचना अधिकारी अम्बादत्त भट्टले हल्दुखालमा भएको कुटपिटको मुद्दा फैसला गरिएको बताउनु भयो। उहाँका अनुसार हल्दुखालका 19 किरण भण्डारीले आफूमाथि कुटपिट गर्ने सोही गाउँकै 23 करण कार्की विरुद्ध कुटपिट सम्बन्धी गत जेठमा मुद्दा दायर गर्नु भएको थियो। कुटपिट सम्बन्धी दायर भएको मुद्दामा जिल्ला अदालत कञ्चनपुरले 10 महिना मै फैसला सुनाएको हो। जिल्ला न्यायाधीश डाक्टर राजेन्द्र कुमार आचार्यको इजलासले भण्डारीमाथि कुटपिट गर्ने करण कार्कीलाई जेल सजायसहित जरिमाना र क्षतिपूर्तिको फैसला गरेको हो।
साल फागुन 6 पुल निर्माण समिति र ठेकदार कम्पनीबीच सम्झौता भई काम सुरु भएको अन्तरिया बासकोटा जोड्ने पक्की पुलले अहिलेसम्म पिल्लर निर्माण कार्य पनि पुरा हुन सकेको छैन। दिवा निर्माण सेवा प्रणाली ललितपुरले 2075 साल जेठ 3 पुल निर्माणको काम सम्पन्न गर्ने भनी 1,71,2,515 रुपियाँमा ठेक्का लिएको भए पनि हालसम्म पुलको एकातिर आधा पिल्लर मात्रै बनेको छ। गोदावरी नगरपालिकाको वडा नम्बर 4 बासकोटामा रहेको अतरिया बासकोटा जोड्ने भालुखोलामा पक्की पुल नहुँदा स्थानीयहरू वर्षौँदेखि काठेपुलमा जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेका छन्।
विभिन्न माग राख्दै काङ्ग्रेस निकट नेपाल विद्यार्थी सङ्घले सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा लगाएको ताला खोलेको छ। नेपाल विद्यार्थी सङ्घका पदाधिकारी र क्याम्पस प्रशासन बीच बिहिबार नेभी सङ्घले उठान गरेका माग सम्बोधन गर्ने सहमति भएपछि ताला खुलेको हो नेपाल विद्यार्थी सङ्घले जनाएको छ। नेपाल विद्यार्थी सङ्घ कञ्चनपुरका नेता दिपांशु चन्दले नेपाल विद्यार्थी सङ्घले उठाएका शैक्षिक मुद्दामा क्याम्पस प्रशासनले समय दिएकाले ताला खोलेको बताउनु भयो। उहाँका अनुसार दोहोरो प्राध्यापक नियन्त्रण गर्ने, पार्किङ बनाउने विषय 7 दिनभित्रै अघि बढाउने, चमेना गृहको काम अघि बढाउने, खानेपानी व्यवस्थापन, शिक्षक कर्मचारी प्राध्यापक विद्यार्थीलाई युनिफर्म र परिचय पत्र नियमित गर्ने विषयमा सहमति भएपछि ताला खोलिएको हो। नेपाल विद्यार्थी सङ्घका अर्का नेता पारसमणि जोशीले आफैले बनाएको नियम पालना नगरेका कारण नेपाल विद्यार्थी सङ्घले बाध्य भएर तालाबन्दी गरेको बताएका थिए।
अब राष्ट्रिय खबर। प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई पुरुष सरह अधिकारको व्यवस्था गर्ने घोषणा गर्नुभएको छ। ललितपुरको सानेपामा आजबाट सुरु भएको अन्तर्राष्ट्रिय महिला उद्यमीको प्रदर्शनीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले 41% महिला निर्वाचित भएको स्मरण गराउँदै अब कानुनी रूपमा पुरुष सरह नै महिला निर्वाचित हुने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। उहाँले महिला कार्यक्रमका लागि सरकारले बजेटको अभाव हुन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले मुलुक निर्माणका लागि महिलाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिनुभयो। उहाँले महिलालाई प्रतिस्पर्धी क्षमताको विकासतर्फ अग्रसर हुन पनि आह्वान गर्नुभयो। महिलाले आरक्षणभन्दा पनि पुरुष सरह अवसर, अधिकार र सम्मानको खोजी गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ रहेको थियो। प्रधानमन्त्री ओलीले महिलालाई सबल बनाएर मात्रै मुलुकलाई अघि बढाउन सक्ने पनि स्मरण गराउनुभयो।
संचार तथा सूचना प्रविधि राज्य मन्त्री गोकुल प्रसाद बास्कोटाले माथतका निकायलाई 7 दिनभित्र आफ्ना निकायको परिणाममुखी कार्ययोजना ल्याउन निर्देशन दिनुभएको छ। मन्त्रालयमा आज आयोजित कार्यक्रममा उहाँले माथतका संघ संस्थाका प्रमुखलाई आगामी 3-4 महिनाभित्रै लागू हुने गरी उद्देश्य र लक्ष्यसहितको कार्ययोजना ल्याउन निर्देशन दिनुभएको हो। संविधानले सूचनाको हकलाई मौलिक हकको रूपमा उल्लेख गरेकाले अब सर्वसाधारण जनता समक्ष गुणस्तरीय सूचना सुलभ र सहज रूपमा पुर्याउन सरकारवाला सबै लाग्नुपर्ने उहाँले बताउनु भयो। हालसम्म अस्थिर सरकार हुँदा नीतिमा फेरबदल हुने, कर्मचारीको छिटो छिटो सरुवा हुने लगायतका समस्या रहेको बताउँदै उहाँले अब त्यस्ता समस्याको अन्त हुने दावी गर्नुभयो।
अब खेल खबर। ललितपुर उच्च अदालतले चैत्र 14 गते हुने भनिएको आसन्न अखिल नेपाल फुटबल सङ्घको निर्वाचन नगर्न निर्देशन दिएको छ। भक्तपुर र मकवानपुर जिल्ला फुटबल सङ्घले दिएको उजुरीमा ललितपुर उच्च अदालतका न्यायाधीश राजकुमार वनको एकल इजलासले सो निर्णय गरेको हो। दुवै सङ्घले आफूहरूलाई एन्फाले निर्वाचनबाट वञ्चित गरेको भन्दै उजुरी दिएपछि उनीहरूलाई समावेश नगरी निर्वाचन नगर्न अदालतले आदेश दिएको हो। यसअघि भक्तपुर जिल्ला फुटबल सङ्घले सबै क्लबलाई समावेश नगरी निर्वाचन गर्न खोजेको भनेपछि जिल्ला अदालतमा विरोधीले उजुरी दिएका थिए, जसमा जिल्ला अदालतले सबैलाई समावेश गरेर निर्वाचन गर्न आदेश दिएको थियो। तर भक्तपुरले आफ्ना निकटका क्लबलाई समावेश गरेर निर्वाचन गरेको थियो। तर असन्तुष्ट पक्षले एन्फालाई विपक्षी बनाउँदै दिएको उजुरीमा अदालतले सुनवाई गर्दै 15 दिनभित्र दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको छ। एन्फाका अध्यक्षमा संस्थापन पक्षबाट मणि कुमार र परिवर्तन धारबाट कमा छिरिङ शेर्पा उठेका थिए।
समाचार बुलेटिनको अन्त्यमा एकपटक फेरि प्रमुख समाचार। गौशालामा मरेका चौपाया जथाभावी फालिएपछि महामारीको खतरा, प्रदेश नम्बर 7 का सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई सम्मान।
सेनाले बारुद नदिँदा दार्चुला तिङ्कर सडक निर्माणमा ढिलाइ, अछामको रामारोसन गाउँपालिका 5 मा पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना गरिने।
महिलालाई पुरुष र अधिकारको व्यवस्था गरिने प्रधानमन्त्री ओलीको घोषणा, 7 दिनभित्र कार्ययोजना पेश गर्न संचार राज्य मन्त्री बास्कोटाले निर्देश।
ललितपुर उच्च अदालतले चैत्र 14 गते हुने भनिएको आसन्न अखिल नेपाल फुटबल सङ्घको निर्वाचन नगर्न निर्देशन। हस् त यसका साथै यो समाचार बुलेटिन यहीँ सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै समाचार वा घटना भए हाम्रो स्टुडियोको नम्बर 0905205074 टिपाउन सकिनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद।
पहिला जस्तो खेतीपाती गरेर जिम्मेदार हुने मजा अब कहाँ रह्यो र?
किन के भयो र जिम्मेदार साहब?
नभन मलाई जिम्मेदार।